او كما قال عليه الصلاه والسلام صدق الله العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. بزرگان محترم, ایک آیت کلام پاک کی مختصر سا ترجمہ کرتا ہوں. ان اللہ عندہ علم الساعة, صرف بے شک صرف اللہ ہی کے پاس ہے الساعت کا علم, قیامت کا علم. وَيُنَزِّلُ الْغَيْثَ, وہی ہیں جو برساتے ہیں برسات. وَيَعْلَمُ مَا فِي الْأَرْحَامِ, رحمِ مادر میں, ماں کے رحم میں کیا ہے یہ اللہ ہی جانتے ہیں. براہ کرم کوئی دعویٰ نہ کریں اسکیننگ سے معلوم ہو جاتا ہے وغیرہ. میں جو کہہ رہا ہوں وہ اس وقت ہے جب قطرہ پہنچا ہے, اس وقت تو کچھ نہیں معلوم ہوتا. وہ تو صرف اللہ ہی جانتے ہیں, حضرت جبریل علیہ السلام بھی نہیں جانتے. حدیث میں آتا ہے کہ جب ماں کے پیٹ میں 40 دن کا ہو جاتا ہے قطرہ, پتہ نہیں کس شکل میں ہوگا, اللہ بہتر جانتے ہیں, تو حضرت جبریل قلم لے کر آتے ہیں اور اللہ سے پوچھتے ہیں اذکر نم انسا, یا اللہ یہ جو پیٹ میں ہے اسے کیا لکھوں, لڑکا لکھوں لڑکی لکھوں. فیقول الرب تبارک و تعالی ما شاء, اللہ جو چاہتے ہیں فرماتے ہیں, اور جبریل علیہ السلام کو تب معلوم ہوتا ہے, ورنہ اس سے پہلے تو صرف اللہ جانتے ہیں. کوئی حدیث والی بات نہیں ہے, بڑوں سے ہم نے سنا ہے کہ بعض نام اتنے بابرکت ہیں کہ اللہ ان کی حفاظت کرتے ہیں. اس لیے جن کے گھروں میں لڑکیاں ہی لڑکیاں ہیں, وہ اگر لڑکا چاہتے ہیں تو 40 دن سے پہلے, فیصلہ ہونے کے بعد نہیں, 40 دن سے پہلے شوہر اس حمل کا نام محمد رکھ دے تو اللہ نام کی لاج رکھ لیتے ہیں صلی اللہ علیہ وسلم, اور مریم رکھ دیں تو اس نام کی بھی اللہ لاج رکھ لیتے ہیں. دیکھیں ایک نسخہ ہے, کوئی یقینی بات نہیں ہے, وہ اس کی مرضی ہے. یخلق ما یشاء, جو چاہتے ہیں پیدا کرتے ہیں بناتے ہیں. یہب لمن یشاء اناثا, جسے چاہتے ہیں لڑکیاں ہی لڑکیاں دیتے ہیں. شعیب علیہ السلام پیغمبر ہیں, صرف لڑکیاں گھر میں, ایک بھی لڑکا نہیں. ویہب لمن یشاء الذکور, جسے چاہتے ہیں لڑکے ہی لڑکے دیتے ہیں. نوح علیہ السلام ہیں, سام, حام, یافس, کنعان, چاروں بیٹے, بیٹی نہیں. شاید مانگے ہوں گے, مرضی نہیں اوپر والے کی, کس کا کیا چلتا ہے. حضرت علی رضی اللہ عنہ سے پوچھا گیا آپ نے رب کو کیسے پہچانا, انہوں نے فرمایا عرفت ربی بفسخ العزائم, میں نے اپنے رب کو پروگراموں کے کینسل ہونے سے پہچانا. حضرت امام شافعی رحمت اللہ علیہ سے پوچھا گیا آپ نے رب کو کیسے پہچانا, انہوں نے فرمایا شہتوت کے پتوں سے پہچانا, بکری کھاتی ہے تو مینگنی نکلتی ہے, کیڑا کھاتا ہے تو ریشم نکلتا ہے, ہرن کھاتا ہے तो मुश्क निकलता है उसे। क्या कुदरत वाला है, एक चीज को अलग अलग बनाकर निकालता है। परवरदिगार है वो, तितलियों के परों में हुनर दिखाता है। किसी भी हाल में वो मुझसे गाफिल रह नहीं सकता। किसी भी हाल में वो मुझसे गाफिल रह नहीं सकता। खुदा है वो, उसे कीड़े मकोड़े याद रहते हैं। खैर, वमा तदरी नफ्सुम मादा तकसिबु गदा, कोई नहीं जानता सिवाय रब के कि कौन क्या कमाएगा क्या करेगा। पांचवा टुकड़ा है, वमा तदरी नफ्सुम बियाई अर्जिन तमूद, कोई नहीं जानता कि उसे किस जमीन में मौत आने वाली है। आज नमाज के बाद एक जनाजे की नमाज है। अभी मालूम हुआ कि जिनका इंतकाल हुआ वो अहद के बराबर नेकी कमाने के लिए ऊटी गए थे, वहां एक रिश्तेदार का इंतकाल हो गया। नमाज जनाजा में शरीक रहे, नेकियां उन्होंने कमा ली। बाहर निकले तो उनका वक्त आ गया, उनकी मौत वहां थी, कोई नहीं जानता। हजरत सुलेमान अलैहिस्सलाम मजमे के सामने खिताब फरमा रहे थे। एक साहब और एक साहब को घूर घूर कर देख रहे थे। खिताब के बाद वो साहब आए, कहने लगे हजरत आपकी खिताब में एक साहब मुझे बहुत परेशान कर रहे थे, मैं घबरा गया, बल्कि हौल धड़का शुरू हो गया है मुझे, और मैं यहां रहना नहीं चाहता जहां वो हैं, मैं उनसे दूर जाना चाहता हूं। मुझे वैसे भी सनआ इराक का शायद इलाका है, वहां एक जरूरी काम भी है, मैं भाग जाना चाहता हूं यहां से, आप हवा को हुक्म करें कि मुझे ले जाकर पहुंचा दे। वास सुलेमान अलैहिस्सलाम ने हवा को बुलाकर हुक्म दिया कि ये बेचारा बहुत ही घबरा गया है, उड़ना चाहता है, ले जाकर पहुंचा दो इसे फौरन। घूरने वाले साहब को बुलाए, भई आप इस तरह घूर रहे थे कि वो बेचारा घबरा गया, क्या मामला है। उन्होंने कहा हजरत आप तो जानते हैं मैं फरिश्ता हूं, इजराइल हूं, जान निकालने वाला, अल्लाह ने मुझे हुक्म दिया कि इसकी जान सना में निकालो, ये यहां बैठा है, मैं वहां कैसे जान निकालूं, परेशान होकर देख रहा था, अब आपने भेज दिया है, मैं वहां जाऊंगा और इसकी जान निकाल लूंगा, कोई भरोसा नहीं है। ये जो हम लोग हैं आराम से कि वक्त आने पर नेकी कमा लेंगे, अल्लाह की कसम अगर पक्का मालूम हो जाए कि 6 महीने हमारी जिंदगी के हैं तो 5 महीने 20 दिन आजा मजा करेंगे, आखिरी 10 दिनों में रो धोकर माफी मांग लेंगे, लेकिन मालूम है नहीं ना। उन्हें नसीब था कि वो जाकर कमाए, नेकियां कमाने के लिए सफर किए, उन्हें यकीनन अल्लाह नवाजेंगे, लेकिन हम क्या है हमारे पास, एक पैगंबर को एक नौजवान ने बुलाया कि हमारे यहां मेरा वलीमा है, آپ تشریف لائیں. نبی صلی اللہ علیہ وسلم نے فرمایا ولیمے کو بلایا جائے تو بغیر عذر کے نہ رہیں، ضرور شرکت کریں. عذر اس کا قانون ہی الگ ہے. عذر جو ہے وہ آدمی کو بیٹھ کر نماز پڑھا دیتی ہے، عذر جو ہے چار رکعت کو دو رکعت بنا دیتی ہے. بغیر عذر کے ولیمہ نہ چھوڑے، ان شاء اکلا و ان شاء ترکا، جا کر حاضری دے، چاہے کھائے چاہے نہ کھائے وہ مرضی ہے. پیٹ خراب ہے زبردستی کھانا ضروری نہیں ہے، شریک ہو جائے. اس لیے کہ ولیمے کو بلایا جائے اور نہ جائے تو وہ گنہگار ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کما قال علیہ الصلاۃ والسلام. اتنی قیمتی دعوت ہے. چلیے بات آئی تو میں اور دو چار جملے سنا دوں. ہمارے ہاں ہمارے بڑوں کے حکم پر یہ طے کیا کہ شادیوں کی دعوتوں کو کم کیا جائے، اس لیے کہ شریعت میں اس کا صحیح وجود نہیں ہے. ولیمے کی دعوت کا وجود ہے. نبی صلی اللہ علیہ وسلم نے اچانک حضرت عبد الرحمن ابن عوف کو دیکھا کہ ان کے کپڑوں میں کچھ رنگ لگا ہوا ہے. پوچھا عبد الرحمن کیا ہے یہ رنگ؟ یہ عبد الرحمن ابن عوف مدینے کے صحابہ میں بڑے مالدار دو صحابہ میں سے ایک ہیں، عثمان غنی ایک، عبد الرحمن ابن عوف ایک. معلوم نہیں کتنے بڑے مالدار تھے. ایک واقعے سے اندازہ لگا سکتے ہیں. ایک دن انہوں نے پوچھا کہ وہ بیعت رضوان مکہ جانے پر جب روک دیا مشرکین نے تو جو معاہدہ ہوا تھا، اللہ جس معاہدے سے راضی ہوا تھا، لقد رضی اللہ عن المؤمنین اذ یبایعونک تحت الشجرۃ، صلح حدیبیہ جس کا نام ہے، وہاں مسجد ہے آج بھی، درخت تھا وہ جس کے سائے میں بیٹھ کر معاہدہ ہوا تھا. پوچھا کتنے لوگ تھے؟ 1300، 1300. انہوں نے ایک برتن اٹھایا. اب وہ کیا سائز کا برتن تھا واللہ عالم. لکھا ہے کہ اس میں اشرفیاں بھری. اشرفی کہتے ہیں سونے کے سکوں کو. اشرفیاں بھر کر ایک ایک صحابی کو ایک ایک کٹورا انہوں نے دیا. آپ کو معلوم ہے سونا سائز میں کم رہتا ہے لیکن وزن زیادہ رہتا ہے، لوہے سے بھی چاندی سے بھی. 1300 صحابہ کو، ایک کلو بھی مان لے تو 1300 کلو خیرات کیے ہیں ایک دن میں. پھر اسی دن پوچھا انہوں نے کہ بدر میں کتنے تھے؟ 313 تھے. 313 کٹورے پھر تقسیم کیے. بعض صحابہ کو دو دو کٹورے سونے کے سکے ملے کہ وہ اس میں بھی تھے اس میں بھی تھے. اتنے بڑے مالدار، یہاں کا بل گیٹ بھی یا برنے کا بادشاہ بھی چاہا تو اتنا تک خیرات نہیں کر سکتا، ہمارے تمہارے لیول کے نہیں. پوچھا کیا رنگ ہے یہ؟ انہوں نے کہا یا رسول اللہ زعفران کا رنگ ہے، خوشبو کے لیے لگایا گیا. میری شادی ہوئی اس لیے خوشبو لگا دیا ہے اپنوں نے. تعجب، حیرت کی بات کہ چھوٹا سا گاؤں مدینہ، وہاں کا سب سے بڑا مالدار شادی کرتا ہے اور دو جہاں کے آقا جن کے قدموں کی دھول کلیمہ ملا ان کو، جن کے بغیر ان کا ایمان مکمل نہیں، انہوں نے نہیں بلایا، اور پیغمبر صلی اللہ علیہ وسلم نے بھی مجھے بلائے بغیر شادی کیسے مکمل ہو گئی؟ نہیں، فرمایا بارک اللہ لک وبارک علیک وجمع بینکما فی خیر، اللہ مبارک کرے، دلہن تمہیں مبارک، تم دلہن کو مبارک، تمہارے درمیان اللہ پیار اور محبت اور خیر کا تعلق رکھے. اولم ولو بشاتن، عبد الرحمن ولیمہ کرو، ایک بکری ہی صحیح ذبح کر کے ولیمہ کرو. ولیمہ مسنون ہے. ایک اعتراض، لوگ سمجھ گئے ہیں ولیمہ جو ہے میاں بیوی کے ملنے کے بعد ہوتا ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا تیسرے دن تک ولیمہ صحیح ہے، اس کے بعد ولیمہ بدعت ہے، اس لیے دیر کرنے والے احتیاط کریں. ولیمہ دلہن کے ملنے کی خوشی میں ہے، اور دلہن ملتی ہے جب میں نے قبول کیا کہتا ہے دولہا، اس وقت دلہن مل جاتی ہے، رجسٹریشن ہو جاتی ہے. کمپنی سے گاڑی آئی نہیں آئی وہ الگ بات ہے، اس کی خوشی میں جیسے مٹھائی بانٹتے ہیں ایسا ہے ولیمہ. اس لیے کوئی ضروری نہیں ہے، دیر سے کریں جائز ہے، پہلے اس لیے کرا دیتے ہیں کہ مسئلہ ایک میں حل ہو جاتا ہے، دو دو بار آنا پڑتا ہے، دو دو بار تکلیف اٹھانی پڑتی ہے. دوسری بات، دلہن کے پاس جو لوگ کھانا کھاتے ہیں، وہ بڑے زور سے اس لیے میں بول رہا ہوں کہ معلوم نہیں 25-30 سال سے تو کبھی نہیں کھایا میں، اس لیے مجھے حق ہے بولنے کا. دلہن کا کھانا جو ہے وہ مانگا ہوا کھانا ہے، مانگ کر کھانا شریعت میں سے نہیں. حضرت ہمیں دلہن والے ٹھیک مان لیا، لیکن وہ جو مانگ کر کھا رہے ہیں ان کے ساتھ بیٹھ کر کھانا بھی تو ذلت ہے، احساس نہیں ہوتا. وہاں جائیے تاج ہوٹل کے سامنے لائن بیٹھے رہیں گے، تمہیں بل دے کو وہاں بیٹھ کو کھاؤ دیکھیں گے، نہیں کھا سکتے. کیوں؟ آپ کو معلوم ہے یہ پوری لائن مانگ کر کھانے والی، برا نہ مانے، بعض باتیں کڑوی لگیں گی، ہمارا کام ہی وہی ہے، ڈاکٹروں کی طرح ہے، کبھی کاٹیں گے، کبھی انجیکشن دیں گے، کبھی کڑوی گولی دیں گے. خیر مانے، دعا دیں، اچھی بات بول رہا ہے، اس لیے نہ کھائیں، بک جاتے ہیں لوگ. جس کی بیٹی جوان ہوتی ہے، کس مصیبت میں جان ہوتی ہے، بوڑھے ماں باپ کے کلیجے پر ایک بھاری چٹان ہوتی ہے. کیا ہو گیا ہے؟ دولت ہے، اب دلہن والوں کو بھی خواہش رہتی ہے کہ میں بھی کھلاؤں، غلط نہیں ہے، محبت سے کھلانا غلط نہیں ہے، لیکن اس کا نتیجہ کیا نکلا ہے یہ دیکھیں. اس لیے روکتے ہیں کہ اصلاح چاہیے معاشرے کی. اب بھی وہی، اس لیے دعوت نہ دیں یہ نہیں کہہ رہا ہوں میں، نہ کھائیں یہ کہہ رہا ہوں. معلوم ہو جاتا ہے بعد میں لوگوں کو، میرے پاس آتے ہیں، لے کر آتے ہیں رقا اور کہتے ہیں حضرت شادی کا رقا نہیں دے رہے ہیں، صرف ولیمے کا دے رہے ہیں آپ. हमें मालूम है आप नहीं खाते, क्या वकार क्या वजन है, दुबला काटा हो गया हूं शादी की दावत नहीं मिलने की वजह से, शायद नजर भी नहीं आता रहूंगा मैं आप लोगों को। नहीं, बहुत आसान दीन है हमारा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो दिया हमें उसमें कहीं कोई तकलीफ नहीं। कैसी कैसी मिसालें हैं। अब दोनों जहां के बादशाह, अब वो पूछने ही रहे हैं कि मुझे क्यों नहीं बुलाया, कि ये मसला ऐसा नहीं है कि सबको बुलाना जरूरी हो। और खुले लफ्जों में बोल देते लोग, आप मुझे बुलाए नहीं, शर्म कर लो, खामोश रह जाना नहीं, बोल पूछते अलग उसे शर्मिंदा करने के लिए। अब आप सबको मालूम है शादी में बुलाते बुलाते कभी कभार सामने वाला याद नहीं रहता, क्या करेगा बेचारा, उसके अपने मसाइल, उसकी अपनी परेशानियां, उन सब के साथ आपके ताने अलग। ऐसा नहीं हमारा दीन, बहुत सादा सादा। वलीमे को बुलाया, पैगंबर ने देखा कि नौशाह जा रहा था तो पीछे इज़राइल अलैहिस्सलाम जा रहे थे। बहुत परेशान हुए कि या अल्लाह, बेचारे की शादी अभी दुल्हन से मिला नहीं, वापस आए इज़राइल अलैहिस्सलाम। तो पैगंबर ने पूछा कि भाई क्या हुआ, तुम्हारा कहां गए थे। उस नौजवान का वक्त आ गया था दूल्हा का उसकी जान निकालने, फिर वो गया तो एक फकीर मिल गया। वो कहने लगा बहुत भूखा हूं, मजमे में मुझे घुसने नहीं देते हैं। अल्लामा सादी ने लिखा है कि दावत थी आम, एक गरीब बेचारा गया तो उसे भगा दिया गया। वो गया कहीं किसी के पास से मांग कर अच्छे लिबास लिया, पहन कर गया तो बड़े एहतराम से बुलाकर बिठाए, खाना उठा उठा कर गोद में डालने लगा। अब मालिक के मकान ने, लोगों ने कहा क्या कर रहे हैं मोहतरम। उसने कहा आपने मुझे नहीं खिलाया है, इस कपड़े को खिलाया है इसलिए उसी को डाल रहा हूं। ऐसे जाहिर परस्त हो गए हम लोग। यहां कोस पार्क के कॉर्नर में बड़े हजरत रहमतुल्लाह अलैह फरमाते थे कि एक मौची रहता था, उस जमाने में उसे 1,00,000 की लॉटरी निकली। अब वो तो काम तो छोड़ दिया, लिबास सब बदल गए, लोग बड़े एहतराम से पेश आते, सलाम करते लोग उसे। जवाब में कहता सुनाऊंगा, वही मुतवल्ली साहब रहमतुल्लाह अलैह थे सामने ही, उन्होंने पूछा ये क्या है सुनाऊंगा। तो वो बड़े एहतराम से, यजमान ये लोग मुझे कहां सलाम कर रहे हैं, मेरी लॉटरी को सलाम करते हैं। मैं रोजाना रात को जाता हूं अलमारी खोलकर पैसों की गड्डियों को कहता हूं तुझे फुलाने सलाम सुनाया है, तुझे फुलाने सलाम। हम भी हैं, हम भी जाहिर परस्त हो गए, अंदर कौन कितना गहरा है। हजरत मौलाना हिफ्जुर रहमान साहब एक बुजुर्ग थे, अमलियात के बड़े माहिर, जिन किसी पर आता तो लेटर भेज देते चिट्ठी लिखकर कि उसके हाथ में रख दो मरीज के, जिन चला जाता लिखते सिर्फ ये कि चले जा खैरियत, मैं आया तो फिर खतरा है तेरे लिए, इतने बड़े। एक जिन शरारत किया तो गए समझाए, नहीं माना तो जला दिए उसे। उसके 20-22 साल बाद एक लड़के पर जिन आया, इन्होंने लेटर भेजा नहीं गया, गए समझाए नहीं माना, पढ़कर फूके तो रिटर्न इनकी तरफ आई आग। बड़े परेशान हो गए कि या अल्लाह ये क्या हो रहा है। उसने कहा 22 साल पहले जिसे तुमने जलाया था उसका बेटा हूं मैं, मेरी वालदा ने मुझे पढ़ाया है ये इल्म और बड़ी मेहनतों से मैंने ये इल्म हासिल किया है, इसलिए मेरा तुम्हारा मुकाबला नहीं है, तुम मेरे साथ टकरा नहीं सकते। 1 से 3 बार मेहनत की, उन्होंने अंदाजा लग गया कि मौत आ रही है, कोई रास्ता नहीं है बचने का। जो कर्ज था, अमानत थी, सब अदा करके नमाज पढ़ के आखिरी मुकाबले और मौत के लिए निकले हैं और मैं नहीं आ सकता भी नहीं बोल सकते, वो हालत। तो एक फकीर जो रास्ते वहां बैठता था मस्जिद के पास, उसने पूछा क्या मामला है। खैर बड़ी मुश्किल से उन्होंने सुनाया ये हाल। उसने कहा जाओ उस जिन से बोलो कि फुला ने कहा है कि उसकी माँ माफ कर दे। तो ये जाकर बोले कि एक साहब ने इस तरह कहा है, ठीक है मैं माँ को पूछता हूँ। जाकर आकर बोला 22 साल से जो मेरी माँ इंतकाम की आग में जल रही थी उस अल्लाह वाले के नाम पर माफ कर दिया उसने। हजरत लिखते हैं कि मैं समझा था इल्म जो हमारे पास है अमलियात का ये बहुत ताकतवर है, बाद में मालूम हुआ कि अल्लाह वाले उनसे बहुत बड़े ताकतवर होते, दिखाते नहीं हैं। इसलिए किसी की तौहीन न करें। उसने खाना लाकर दे दिया नौजवान दूल्हा ने। खाने के बाद उसने कहा अल्लाह तुम्हारी उम्र में बरकत दे। तो उस हजरत इजराइल ने फरमाया उस नौजवान उस बूढ़े की और कमजोर की दुआ से अल्लाह ने मौत को टाल दिया। इसीलिए कहा गया सदकत तरुद्दुल बला वल कजा, सदका बलाओं को भी टाल देती है और कजा को भी टाल देती है। इतनी ताकत है उसमें कि मौत को भी टाल दे। इसलिए मालूम नहीं है वक्त कब है, नहीं मालूम है। अल्लाह यहां जिनकी नमाज हम पढ़ने वाले हैं करवट करवट उन्हें जन्नत नसीब करें, सब शरीक हों। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नमाज जनाजा पढ़ने वाले को एक किरात सवाब मिलता है और जनाजे के साथ चलने वाले को, तदफीन में शरीक होने वाले को एक किरात सवाब मिलता है। और उसके बाद मैयत के अपनों को मिलकर तसल्ली देने वालों को एक किरात सवाब मिलता है। साहबा ने पूछा ये किरात क्या है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ओहद के पहाड़ के बराबर की नेकी है। ओहद का पहाड़ करीब में मैंने देखा है, कार में साथ चला, 15 किलोमीटर लंबा है पहाड़, कोई एक पहाड़ का नाम नहीं है, वो एक सिलसिला है मुसलसल, थोड़ा डाउन फिर अब फिर डाउन फिर ऊंचाई, इस तरह 15 किलोमीटर लंबा पहाड़ है ओहद का। इतनी नेकी मिलती है 2 मिनट के लिए उस नेकी को जाया ना करें, हर नमाज में जहां मौका मिले शरीक हो जाएं। अल्लाह हम सबको हिदायत नसीब फरमाए, दुनिया और आखिरत में कामयाब फरमाए। وآخر دعوانا أن الحمد لله رب العالمين بارك الله لنا ولكم في القرآن العظيم ونفعنا وإياكم بالآيات والذكر الحكيم إنه تعالى جواد كريم ملك قديم بر الرؤوف الرحيم ورب